यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने, नेपाली कांग्रेस संसदीय दलको निर्णय, संसदमा प्रतिनिधित्व गर्ने सबै दलले एमसीसी अनुमोदनको पक्षमा मत प्रकट गर्ने प्रधानमन्त्री शेरबहादुर देउबाको विश्वास, प्रतिनिधि सभा बैठक भोलि बस्दै, कार्यकाल सकिएका सबै भ्रातृ संगठनको समय नथप्ने नेपाली कांग्रेस कार्य सम्पादन समितिको निर्णय, विद्युतीय आर्थिक कारोबारमा ठगी बढ़ेकाले सजग हुन आम नागरिकमा नेपाल प्रहरीको अनुरोध, र युक्रेनको सीमा नजिक रहेका केही रूसी सैनिक आफ्नो अखाड़ामा फिर्ता।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउबाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले एमसीसीलाई तत्काल संसदमा लगेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको। बैठकपछि नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले जानकारी दिनुभयो।
नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनको बीचमा भएको अनुदान सम्झौतालाई अनुमोदनको लागि मन्त्री परिषदमा पेश गर्ने र अनुमोदन भइसके पछाडि दात्री निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित गर्यो, पारित गरेको प्रस्तावले 2076 साल असारको 30 गते अनुमोदनको लागि संसदमा दर्ता गरायो। त्यो दर्ता गरेको विधेयकलाई, दर्ता गरेको प्रस्तावलाई हामीहरूले 2076 साल पौषको 15 गते जतिखेर नेपाली कंग्रेस प्रतिपक्षमा थियो त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइसकेको प्रस्तावलाई तत्काल छलफलमा लगाएर अनुमोदन गर्नुपर्छ भनेर भनेको, त्यो बेलाको हाम्रो निर्णयलाई पनि स्मरण गर्दै आज नेपाली कंग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्री परिषदले यो संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अगाडि बढ़ाउनुपर्छ भनेर माग गर्ने यसलाई आफ्नो निर्णय गर्यो।
बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संसदमा दर्ता भएको एमसीसी संसदमा प्रतिनिधित्व गर्ने, सबै दलका सांसदहरूले पक्षमा मत प्रकट गर्ने विश्वास पनि बैठकले गरेको सांसद थापाले बताउनुभयो। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउबाले नेपाली कांग्रेस एमसीसीका विषयमा सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा जुनसुकै समयमा पनि सकारात्मक रहेको र आफ्नो कर्तव्यबाट विमुख नहुने बताउनु भएको सांसद थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री देउबाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा संसदमा दर्ता भएको एमसीसी परियोजनाका सन्दर्भमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको संसदबाट एमसीसी पारित गर्ने षड्यन्त्र भइरहेको भन्ने अभिव्यक्ति बुझ्न नसकेको टिप्पणी गर्नुभएको पनि सांसद थापाले बताउनुभयो।
यसको नाफाघाटा जेसुकै होला नेपाली कंग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ भन्ने एउटा कुरा। दोस्रो कुरा, प्रधानमन्त्रीको तर्फबाट नेपाली कंग्रेस संसद दलको नेताको हैसियतबाट मैले सभामुखलाई भनिसकेको छु कि अब यो संसदमा टेबल हुनुपर्छ र सबैले यसमा भाग लिनुपर्छ भन्ने कुरा दोस्रो कुरा राख्नु पर्यो। तेस्रो कुरा, उहाँले नेपाल कम्युनिस्ट पार्टी एमालेका संसद दलका प्रमुख सचेतक विशाल भट्टराईको एउटा सन्दर्भलाई सम्झेर उहाँले के भन्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीको रूपमा रहेको केपी शर्मा ओलीले दर्ता गर्नुभएको प्रस्ताव पारित गरौं भनेर हामीहरू भनिरहेका छौं र त्यही दलको प्रमुख सचेतक चाहिँ यो संसदबाट त्यो प्रस्ताव पारित गर्ने गराउने षड्यन्त्र भइरहेको छ भनेर भनिराख्नु भएको छ। यसलाई हामीले कसरी बुझ्ने? केपी शर्मा ओलीको प्रस्ताव पारित गरौं भनेर भन्ने हाम्रो अहिलेको जुन पोजिसन छ, नयाँ पोजिसन होइन, यो पोजिसन हाम्रो लिँदै गर्दा यो षड्यन्त्र कसरी हुन्छ मैले यो बुझ्न सकिनँ भन्ने कुरा चाहिँ अन्तिम उहाँले राख्नु भएको छ।
नेपाली कांग्रेसले कार्यकाल सकिएका सबै भ्रातृ संस्थाको समय नथप्ने निर्णय गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कार्यकाल सकिएका नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ लगायतका सबै भ्रातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको हो। बैठकले यही फागुन मसान्तभित्र भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। यसै गरी कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आसन्न स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कांग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा घर घर जाउँ कांग्रेस जिताउँ नारा तय गरेको र फागुन 20 गतेदेखि चैत 30 गतेसम्म निर्वाचन अभियान चलाउने निर्णय गर्नुका साथै अमेरिकी सहयोग परियोजना एमसीसी बारे कांग्रेसको सत्तामा रहँदा वा नरहँदा जुनसुकै अवस्थामा प्रष्ट धारणा रहेको बताउनुभयो।
स्थानीय निर्वाचन गर्ने जुन निर्णय भएको छ यो सरकारको निर्णयलाई हामीले स्वागत गरेका छौं र यो बैठकले सम्पूर्ण एकता र सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेका छौं। त्यही गरेर हामीले अब स्थानीय निर्वाचनलाई मध्यनजर गरेर संगठन सुदृढीकरण अभियान पार्टीले चलाउनेछ। त्यो अभियानको नाउँ घर घर जाउँ कांग्रेस जिताउँ अभियान हुनेछ। त्यस्तै एमसीसीका सन्दर्भमा पनि र जुन सहायता हामीले स्वीकार गरेका छौं लामो समयको छलफलपछि लामो प्रक्रियापछि हामी यो निष्कर्षमा पुगेका छौं र धेरै अगाडि नेपाली कांग्रेस पार्टीले केन्द्रीय समितिले यकिन गरी यसलाई हामीले चाहिँ समर्थन गरेको संसदीय दलले पनि र हामी विपक्षी दलमा हुँदा पनि सत्तामा हुँदा पनि हाम्रो अडान एकै किसिमको छ। सत्ता बाहिर जाँदा अर्को दृष्टिकोण हाम्रो जस्तो दलले कहिले पनि राख्दैन, त्यसमा हामी चाहिँ दृढ छौं।
बैठकमा प्रधान न्यायाधीश माथिको महाअभियोग लगायतका समसामयिक विषयमा पनि छलफल भएको नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्बन्धी आलोचना भ्रमपूर्ण र निराधार भएको टिप्पणी गर्नुभएको छ। नेता डाक्टर महतले एमसीसी सहयोग सन्दर्भमा अमेरिकासँग कुनै पनि सैनिक सम्बन्ध नरहने बताउनुभयो। नेता डाक्टर महतले नेपालको विशुद्ध आर्थिक हित एवं राष्ट्रिय प्रतिष्ठालाई ध्यानमा राखी निर्धारित अवधिभित्र एमसीसीको संसदीय अनुमोदन आवश्यक भएको उल्लेख गर्नुहुँदै नेपाल र अमेरिका बीच भएको सम्झौतालाई बिना कुनै आशंका अनुमोदन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विद्युत प्रसारण लाइन र सड़क स्तर उन्नति गर्ने परियोजनाका लागि एमसीसीबाट 50 करोड़ अमेरिकी डलर अनुदान प्राप्त हुने र नेपाल सरकारले 30 करोड़ डलर बराबरको योगदान पुर्याउने कम्प्याक्ट सम्झौतामा नेपाल सरकार र एमसीसी बीच सन् 2017 हस्ताक्षर भएको थियो। अमेरिकाले एमसीसी स्थापना गरी आर्थिक सहयोग वृद्धि गर्ने घोषणा गरेपछि विश्वका विभिन्न न्यून आय भएका करिब 100 मुलुकले सो सहयोगको लागि निवेदन दिएका थिए। त्यसमध्ये सन् 2017 विभिन्न मापदण्डका आधारमा योग्य ठानिएका नेपाल लगायत 46 मुलुकलाई एमसीसी सहयोग प्रदान गर्ने निर्णय अमेरिकाले गरेको थियो। नेपाल छनौट भएपछि सरकारले आवश्यक पर्ने आयोजनाको वृहत अध्ययनका लागि नेपाली विज्ञहरू समावेश गरी नेपालको कानून अनुसार एमसीसी नेपाल संस्था स्थापना गरेको हो। एमसीसी अन्तर्गत 305 किलोमिटर सड़कको स्तर उन्नतिका साथै 400 केभी क्षमताको 312 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माणको परियोजना छनौट गरिएको नेता डाक्टर महतले जानकारी दिनुभयो। सो सम्झौतालाई 2019 संसदीय अनुमोदन गरिने भनी नेपाल सरकारले अमेरिकी सरकारलाई प्रतिबद्धता जनाएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले भोलि बिहानका लागि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ। सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा भोलि बिहान 11:30 बजे समितिको बैठक बोलाउनु भएको संसद सचिवालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले यही फागुन 8 गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषय पार्टी पदाधिकारी स्थायी समिति पोलिट ब्यूरो र केन्द्रीय सदस्यको मनोनयन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन 8 र 9 गतेका लागि तय गरिएको छ। गत पुसमा 8 महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको संख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेनाले संसदीय समितिले कानून निर्माण लगायत जनहितका लागि उत्साह परिश्रम र मेहनतका साथ काम गरिरहेको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिमा आज सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भइरहेको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि अध्यक्ष तिमल सिन्हाले राष्ट्रिय सभा मातहतका समितिले घनीभूत र गुणात्मक ढंगबाट कानून निर्माण गरिरहेको बताउनुभयो। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेही गुरूङले चार वर्षको अवधिमा समितिको 671 भन्दा बढ़ी बैठक बसेर महत्वपूर्ण विधेयक अघि बढ़ाइएको जानकारी गराउनुभयो। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विणारीले सरकार राजनैतिक दल र कर्मचारी तन्त्रमा रहेको परम्परागत शैलीले कानून निर्माणमा गुणात्मक परिवर्तन गर्न नसकिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अरियालले कानून निर्माणमा तोकिए बमोजिम भन्ने जस्ता प्रावधान हटाउने समितिको अभियानप्रति आफूहरू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्नुभयो। नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीप्रति सजग हुन आम नागरिकलाई आग्रह गरेको छ। ब्यूरोले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढ़िरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढ़ेकाले यसबाट जोगिन सबैलाई आग्रह गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अरियालले विभिन्न किसिमका चिट्ठा परेको र पैसा लिनका लागि ट्याक्स तिर्नुपर्ने भन्दै अनलाइन मार्फत पैसा भुक्तानी गरी ठगी गरेको उजुरी बढ़ेको बताउनुभयो। उहाँले आफ्नो पासवर्ड र ओटीपी कोड गोप्य राख्न र अरूबाट यसको दुरूपयोग हुन नदिन सबैलाई आग्रह समेत गर्नुभयो। साइबर ब्यूरोले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमका सम्बन्धमा जानकारी लिन समेत अनुरोध गरेको छ। 2 किलो 800 ग्राम युरेनियम सहित 8 जनालाई प्रहरले पक्राउ गरेको छ। उनीहरूले भारतबाट युरेनियम ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, ललितपुरका नवराज महत, सिराहाका गोपीलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन्। यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन्। सोधपूछ गर्ने क्रममा युरेनियम जस्तो देखिने पदार्थलाई उनीहरूले भारतबाट ल्याएर प्रति किलो 35 करोड़मा बिक्री गर्न लागेको बताएको प्रहरले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले सो धातु युरेनियम हो कि होइन भन्ने पुष्टि हुन बाँकी रहेको बताउनुभयो। नेपालमा आज थप 680 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 4256 नमूनाको पीसीआर परीक्षण गर्दा 498 तथा 2839 नमूना एन्टिजेन परीक्षण गर्दा 182 गरी 680 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1835 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 2 जनाको मृत्यु भएको छ। हाल संक्रमण मुक्त हुने दर 96.8% रहेको मन्त्रालयले जनाएको छ। वरिष्ठ साहित्यकार तारानाथ शर्माको 87 वर्षको उमेरमा आज निधन भएको छ। तारानाथ शर्माका नामबाट उहाँ लोकप्रिय हुनुहुन्थ्यो। 1991 असार 9 गते इलामको बरबोटेमा जन्मनुभएका उहाँ एक साहित्यिक अगुवा हुनका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचना लगायत विधामा दर्जनौ कृति लेख्नु भएको छ। डाक्टर शर्माले बेलायततिर बरालिदा नियात्राका लागि 2026 सालमा मदन पुरस्कार र समरसम्मका कृतिका लागि 2029मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो। उहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यता समेत दिएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डाक्टर शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले दिवंगत साहित्यकार शर्माप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। पाल्पाको निस्दी गाउँपालिका ढुंगाना बेसीमा संचालित निस्दी लघु जलविद्युत आयोजनाबाट 165 घरधुरीका स्थानीय लाभान्वित भएका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानीयवासी आयोजना मार्फत घर घरमा बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको निस्ती गाउँपालिका 5 गल्दाको ढुङ्गना बेसीमा संचालित निस्ती लघु जलविद्युत आयोजनाबाट करिब 800 जनसंख्या लाभान्वित भएका छन्। केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासी आयोजना मार्फत घर घरमा बिजुली बत्ती बलेपछि गाउँमा विकासको आधार बनेको महसुस गरेका छन् स्थानीयवासी लालबहादुर ढेगा।
बनाउँदा जस्तो किसिमको दुःख चुनौती भए पनि अहिले आएर विकासको एउटा मुख्य आधार बनेको छ। केन्द्रीय लाइनको बिजुली नभएको अवस्थामा स्थानीय खोलाबाट बिजुली उत्पादन गरेर उदाहरणीय काम गरेर यो ठाउँको झिलिमिली पार्यौं। बिजुलीबाट चल्ने विभिन्न स्वचालित उपकरणहरू उपभोक्ताहरूले प्रयोग गरेर सुविधा लिइरहेको अवस्था हो।
स्थानीयको जनश्रमदान र विभिन्न सरकारी तथा गैर सरकारी संस्था स्थानीय समूहको सहयोगमा करिब 50 लाखको लागतमा आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनाका सचिव चन्द्रबहादुर ढेका बताउनुहुन्छ।
वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र खुमलटारबाट हामीलाई 17,50,000 रुपियाँ प्राप्त भएको थियो। 133 घरधुरीबाट 5,000 दरले उठाएर 6,65,000 जति जम्मा गरेका थियौँ। कृषि विकास ब्याङ्क भटारले 7,50,000 ऋण लिएको थियो। गाउँखोला सोसाइटीबाट 3,34,521 रुपियाँ ऋण लिएको, 40 लाख रुपियाँको नगद, 10 लाख रुपियाँको जनश्रम गरेर करिब करिब हाम्रो यो 50 लाखको खर्च भएको देखिन्छ।
2067 सालबाट सुरु भएको आयोजनामा हाल 165 घरधुरी आबद्ध छन्। ढुङ्गना बेसी आसपास क्षेत्रमा रहेका सबै स्थानीयलाई यस आयोजनामा समावेश गराएर घरधुरी बढाउँदै लैजाने आयोजनाका अध्यक्ष धनबहादुर खण्डलुकले बताउनु भयो।
शुरू गर्दाखेरि त हामी थोरै थियौँ, जनसंख्या घरधुरी पनि कम थियो भने अहिले आउँदाखेरि हामीसँग 165 घरधुरी संख्या भयो। धेरै यहाँ बस्ती बस्ने साथीहरू लगभग खुसी छन्, घरधुरी पनि अझै बढ्दै छन्। ढुङ्गना बेसी क्षेत्र जति घरहरू बनिया छ सक्दोसम्म अहिले यसलाई वितरण गरिरहेको छौँ, उहाँहरूलाई पनि हामी सेवा लिएर।
बस्तीदेखि करिब 1600 मिटर टाढा रहेको निस्ती खोलाको घ्याङसिङबाट बाँध बाँधेर आयोजना निर्माण गरिएको हो। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
आज बिहान बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। तीनजना चढ़ेको मोटरसाइकल बुटवल उपमहानगरपालिका 12 मिलन पार्कमा अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको हो। पाँच थरको फिदिममा रहेको पर्यटकीय स्थल गणेशमान सीमा स्मृति शान्ति पार्कको निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन। पार्कको निर्माण कार्य समयमै सकी यसको संरक्षण र प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने स्थानीयहरू बताउँछन्। पाँच थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
पाँच थरको फिदिममा रहेको गणेशमान सिंह स्मृति शान्ति पार्क निर्माणले लामो समयसम्म पनि पूर्णता नपाउँदा पर्यटकहरूको रोजाईमा पर्न सकेको छैन। फिदिम नगरपालिका 4 जोरसाल बजार नजिकै गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले निर्माण गरिरहेको पार्क आर्थिक वर्ष 2072-73 10 करोड़ रूपियाँको गुरु योजना तयार गरी पार्क निर्माण थालिए पनि राजनैतिक आग्रह पूर्वाग्रहले काममा ढिलो भएको प्रतिष्ठानका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो।
विशेष गरेर नेतृत्व परिवर्तन सँगसँगै योजनाहरू समेत परिवर्तन गरिने, अलिकति राजनीतिक आग्रह पूर्वाग्रह राखिने विविध कारणले गर्दाखेरि यो पार्क शुरूआत गरिएको 4-5 वर्ष बितिसक्दा पनि यो सम्पन्न हुन सकेका छैन।
हालसम्म 1,50,00,000 रूपियाँको मात्र काम भएको छ। पार्क निर्माणका लागि यस आर्थिक वर्षमा 50 लाख रूपियाँ बजेट छुट्टिएर टेन्डर भइसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
पछिल्लो पटक यही आर्थिक वर्षभित्र खर्च गरिने गरी 50 लाख रूपियाँको योजना शहरी विकास मन्त्रालय अन्तर्गत खोलिएको छ, जुन टेन्डरको प्रक्रियामा छ। त्यो प्रक्रिया पूरा भएपछि थप योजनाहरू सञ्चालन हुने परिस्थिति निर्माण बन्दै गइरहेको छ।
यतिबेर निर्माण भएको पार्कमा संरक्षणको अभाव देखिन्छ। पार्क परिसरभित्र भएको पोखरीमा पानी सुकेको झारपात झोडीले पार्कको सुन्दरतालाई छोपेको छ। पार्कलाई व्यवस्थित बनाउनु पर्ने स्थानीय पर्यटकहरू बताउँछन्।
फन पार्क भनेर हामीहरू यसरी आउँछौ घुम्नको लागि, कम्तीमा पनि यति गरिसकेपछि त यसलाई सुन्दर कसरी बनाइन्छ भनेर अलिकति त भइदे हुन्छ।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको पार्कलाई समयमै निर्माण सकेर व्यवस्थित बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटकहरूको राम्रो केन्द्रबिन्दु बन्ने थियो। दुर्गा खनाल, रेडियो नेपाल, पाँच तर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनी सीमामा तैनात केही रूसी सैनिकहरू फिर्ता भएको बताइएको छ। रूसको विदेश मन्त्रालयले केही सेना सीमाबाट फर्किएको जनाएपछि रूसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भय कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको छ। यसैबीच द्वन्द टार्ने विषयमा छलफल गर्न जर्मन चान्सलर ओलाफ सोल्ज रूस पुग्नु भएको छ। अमेरिकी सुरक्षा प्रमुख लोएड अस्टिन पनि नेटो संगठनका सदस्य राष्ट्र प्रमुखहरूसँग वार्ता गर्न बेल्जियम जानुहुने भएको छ। अमेरिका र बेलायतले युक्रेनमा देखिएको समस्या गम्भीर भए पनि कूटनैतिक पहलबाट समाधान गर्न सकिने निष्कर्ष निकालेका छन्। 40 मिनट लामो टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूसले निरन्तर रूपमा सैन्य कार्यवाहीको चेतावनी दिए तापनि कूटनैतिक सम्झौताबाट समस्या समाधान गर्न सकिने निष्कर्ष निकाल्नु भएको हो। अब आर्थिक समाचार।
रूपन्देहीको भैरवामा निर्माण सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन 6 गतेदेखि क्यालिब्रेशन फ्लाइट हुने भएको छ। क्यालिब्रेशन फ्लाइट दिउँसोको समयमा हुने भएपछि विमानस्थलको नियमित उडान तालिका केही दिनको लागि प्रभावित हुने भएको छ। फागुन 6 गतेदेखि 15 गतेसम्म विमानस्थलबाट 4 बजेपछि मात्र उडान हुने प्रबन्ध गरिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले फागुन 6 गतेदेखि क्यालिब्रेशन फ्लाइट हुने भएकोले नियमित रूपमा हुने आन्तरिक उडान 4 बजेपछि मात्र हुने जानकारी दिनुभयो। भैरहवाबाट दैनिक रूपमा हाल 25 वटासम्म हुने उडान क्यालिब्रेशन फ्लाइटका कारणले प्रभावित हुने भएका छन्। भैरहवा विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि सबै तयारी भएको र प्राविधिक चेक जाँचका लागि थाइल्याण्डको टीम आउने तयारी भएको जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि नाम सिफारिश गर्न सरकारद्वारा गठित समितिले 3 जनाको नाम अर्थमन्त्री समक्ष पेश गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको अध्यक्षतामा रहेको समितिले आइतबार पहिलो चरणमा छनौटमा परेका 5 जनासँग अन्तर्वार्ता तथा कार्ययोजना लिएर उत्कृष्टतम 3 जनाको नाम सिफारिश गरेको हो। आगामी मन्त्री परिषदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नियुक्ति सम्बन्धी उक्त प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावित 3 जना मध्ये 1 जनालाई सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ। सोमबार 100 अङ्क ले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार भने 2 अङ्कले वृद्धि भएको छ। मंगलबार नेप्से 53.30 अङ्कले बढेर 2754.28 बिन्दुमा पुगेको छ। नेप्से 2 अङ्कले बढ्दा बजारको कारोबार रकम भने खुम्चिएको छ। सोमबार 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको बजारमा मंगलबार भने 3 अर्ब 15 करोड़ रूपियाँ बराबरको मात्र कारोबार भएको छ। मंगलबार नेप्से 2 अङ्कले बढ्दा अधिकांश उपसूचकहरू पनि वृद्धि भएका छन्। यस दिन सर्वाधिक जल विद्युत उपसमूहमा भएको छ। मंगलबार नेपाली बजारमा छाप भएको सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा 1200 रूपियाँले बढेर प्रति तोला 96,700 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत वर्ष फागुन 3 गते सुनको मूल्य प्रति तोला 1200 रूपियाँले वृद्धि भएको थियो। अमेरिकी मुद्रास्फीति पछिल्लो 5 दशक यताकै तीव्र वृद्धिका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। चितवनको रत्नगर नगरपालिकाले किसानहरूलाई गोबर मल किन्दा 50% अनुदान दिएको छ। रासायनिक मलको प्रयोग कम गर्दै किसानहरूलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन नगरपालिकाले गोबर मल किन्दा 50% अनुदान दिएको हो। त्यसको लागि नगरपालिकाले 50 लाख रूपियाँ विनियोजन गरेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुदको विकास र विस्तारमा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको बताउनु भएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्री गहतराजले राष्ट्रिय बजेटको 1.16% मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको र मुलुकको जनसंख्याको 40% हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसैबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले राष्ट्रिय खेलकुद विकास नियमावलीमा सरकारवालाको राय सुझाव समावेश गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेको जानकारी दिनुभयो। बैठकमा समिति सदस्य ले खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको सुझाव दिनुभयो। युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवाधिक कार्ययोजना कार्यान्वयनमा ल्याउने भएको छ। नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तर निर्धारणसहित आवाधिक कार्ययोजना ल्याइने बताउनुभयो। नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग छ दशक भइसकेको छ। नेपालले सन् 1951 एसियाली, सन् 1964 ओलम्पिक र सन् 1984 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा 13, एसियाली खेलकुदमा 18 र दक्षिण एसियाली खेलकुद सागमा 13 पटक सहभागी भई 208 पदक प्राप्त गरेको छ। राष्ट्रिय खेलकुद परिषदका अनुसार 2077 अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली खेलाड़ीको संख्या 1860 रहेको छ। सचिव डाक्टर रेग्मीका अनुसार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले पदक प्राप्त गरेका खेलविदा करिब 30 रहेका छन्। शहीद स्मारक ए डिभिजन लीग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको जावला खेल युथ क्लब र फ्रेण्डस क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ। ललितपुरको सातदो बाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावला खेल र फ्रेण्डस बीचको खेल 3-3 गोलको बराबरीमा सकिएको हो। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल संसदबाट अनुमोदन गर्नुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्णय। संसदमा प्रतिनिधित्व गर्ने सबै दलले एमसीसी अनुमोदनको पक्षमा मत प्रकट गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास। प्रतिनिधि सभा बैठक भोलि बस्दै। कार्यकाल सकिएका सबै भ्रातृ संस्थाको समय नथप्ने नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय। विद्युतीय आर्थिक कारोबारमा ठगी बढ़ेकाले सजग हुन आम नागरिकमा नेपाल प्रहरीको अनुरोध। र युक्रेनको सीमा नजिक रहेका केही रूसी सैनिक आफ्नो अखाडामा फिर्ता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।